खुदावन के जलाली और मुकद्दस नाम में आप सबकी सलामती हो। खुदावन का शुक्र हो कि उसने आज का दिन फिर हम सबको बख्श दिया कि हम अपनी सुबह का आगाज उसके कलाम से, उसकी प्रस्तुति और अपनी दरख्वास्त और मुनाजातों के वसीला से उसके हजूर कर सकें। सो जो बहन भाई बाइबल मुकद्दस पढ़ सकते हैं, लेकर आए हैं, वो मेरे साथ निकालें। लूका तबीब की मार्फत लिखी गई यीशु मसीह की अंजील, उसका 9वां बाप, हम उसकी 57 आयत से 62 आयत तक पढ़ेंगे। और आज हम उस तीसरे बंदे पर गौर करेंगे जिसका जिक्र 61 और 62 आयत में हमें मिलता है। तो 57 आयत में यूं लिखा है, जब वो राह में चले जाते थे तो किसी ने उससे कहा, जहां कहीं तू जाए मैं तेरे पीछे चलूंगा। यसु ने उससे कहा कि लूमड़ियों के भट होते हैं और हवा के परिंदों के घोंसले, मगर इब्ने आदम के लिए सर धरने की भी जगह नहीं। फिर उसने दूसरे से कहा, मेरे पीछे चल। उसने कहा, ऐ खुदावंद, मुझे इजाजत दे कि पहले जाकर अपने बाप को दफन करूं। उसने उससे कहा कि मुर्दों को अपने मुर्दे दफन करने दे, लेकिन तू जाकर खुदा की बादशाही की खबर फैला। एक और ने भी कहा, ऐ खुदावंद, मैं तेरे पीछे चलूंगा, लेकिन पहले मुझे इजाजत दे कि मैं अपने घर के लोगों से रुखसत हो आऊं। यीशु ने उससे कहा, जो कोई अपना हाथ हल पर रखकर पीछे देखता है वो खुदा की बादशाही के लायक नहीं। पाक कलाम के पढ़े और सुने जाने पर खुदावंद की बरकत हो। आज हम तीसरे बंदे पर गौर करेंगे जिसका जिक्र हमें 61 और 62 आयत में मिलता है। पहले दो बंदों पर हमने गौर की। पहले ने कहा कि मैं तेरे पीछे चलूंगा। यीशु ने उसे वाजिया तौर पर कहा कि मेरे पीछे चलना आसान नहीं, बड़ा मुश्किल है, जिसके लिए बहुत दफा अपना सब कुछ छोड़ना पड़ता है। तो यीशु मसीह ने क्या कहा, लूमड़ियों के भट होते हैं और हवा के परिंदों के घोंसले। जब उसने यीशु के पीछे चलने की लागत को देखा तो आगे कुछ नहीं जिक्र मिलता कि इस बंदे ने क्या किया। फिर दूसरा कहता है, दूसरा खुद नहीं कहता, यीशु से कहता है कि मेरे पीछे चल, और वो कहता है कि मुझे जाकर पहले अपने बाप को दफन कर लेने दे। यीशु ने उसे कहा कि मुर्दों को अपने मुर्दे दफन करने दे, यानी कि जो रूहानी तौर पर मुर्दा है उनको अपने जिस्मानी मुर्दों को दफन करने दे, तू क्या कर खुदा की बादशाही की खबर फैला। आज हम तीसरे बंदे पर गौर करेंगे और तीसरे बंदे के बारे में यूं लिखा है, एक और ने भी कहा, ऐ खुदावन मैं तेरे पीछे चलूंगा। यहां पर फिर ये तीसरा वो बंदा है जो अपना इजहार कर रहा है कि खुदावन मैं तेरे पीछे चलूंगा, लेकिन पहले मुझे इजाजत दे के क्या करूं, अपने घर के लोगों से रुखसत हो आऊं। यहां पर तीसरे बंदे को देखते हैं, तीसरा बंदा भी चलना चाहता है खुदावंद यीशु मसीह के पीछे, लेकिन वो पहले क्या करना चाहता है, अपने घर वालों को बताना चाहता है कि वो कौन सा रास्ता चुनने वाला है, वो किस रास्ते पर जाने वाला है। सो यीशु मसीह ने उससे क्या कहा, यीशु ने उसे कहा कि जो कोई हल पर हाथ रखकर पीछे देखता है वो खुदा की बादशाही के लायक नहीं। यहां पर इन तीनों बंदों की जिंदगी में खासल खास जो बात देखते हैं, यीशु मसीह यहां पर शगिर्दियत के मियार को बयान करता है कि मसीही होना एक अलग बात है, लेकिन मसीह का पैरोकार होना बहुत ही क्या है जी, अनोखी बात है। जैसे मैं बहुत दफा लोगों को कहता हूं कि हर ईमानदार यीशु पर ईमान रखने वाला क्या है जी, मसीही है, लेकिन हर मसीही शगिर्द नहीं है। बहुत से इस दुनिया में यीशु पर ईमान रखते हैं, लेकिन जब उसके पीछे चलने की लागत उनके सामने रखी जाती है, जब यीशु मसीह की शगिर्दियत की कीमत को सामने रखा जाता है, ठीक जैसे इस हवाले में, पहले को यीशु ने कहा कि इस दुनिया में रहते हुए तुम्हें इस दुनिया का नहीं बनना कि उसकी चीजों के साथ जुड़ जाए, जैसे उसने कहा کہ لومڑیوں کے بٹ اور ہوا کے پرندوں کے گھونسلے، لیکن ابن آدم اس زمین پر کیا ہے جی؟ بے گھر ہے۔ اور میں نے آپ کو بتایا تھا کہ جب وہ اس دنیا میں بھی آیا تو اس کے لیے اس کا اپنا کوئی مکان، اپنی کوئی جاگیر یا اپنا کوئی شہنشاہی محل نہیں تھا۔ وہ کہاں پر پیدا ہوا؟ جانوروں کے اس استبل میں جسے کہتے ہیں چرنی۔ اور یسوع مسیح یہاں پر کہہ رہا ہے کہ ابن آدم کے لیے سر دھرنے کی بھی جگہ نہیں ہے۔ اگر میرے پیچھے چلنا ہے تو تم کو اس دنیا میں اپنے لیے یہ سمجھنا ہوگا کہ سب کو خیر باد کہنا ہوگا، ان چیزوں کو جو تمہیں روکتی ہیں۔ اور ہو سکتا ہے جب یسوع مسیح نے، آپ سب کو یاد ہوگا اس امیر آدمی کا ذکر جو کہتا ہے یسوع میں تیرے پیچھے چلنا چاہتا ہوں، میں کون سا حکم ہے جس پر عمل کروں تاکہ ہمیشہ کی زندگی کا وارث بنوں؟ یسوع مسیح نے اسے کہا کہ تو شریعت کو جانتا ہے، اور وہ آگے سے کیا کہتا ہے؟ ہاں میں شریعت پر بچپن ہی سے عمل کرتے آ رہا ہوں۔ اور یسوع نے کہا کہ تجھ میں ایک بات کی کمی ہے، اور وہ کمی کیا تھی؟ کہ اپنا سب کچھ بیچ اور غریبوں کو دے دے۔ اور اس سے ہمیں اندازہ لگتا ہے کہ وہ بندہ جو پوری شریعت پر عمل کرتا تھا، وہ اس حکم میں کمزور تھا، اس حکم کی تابعداری نہیں کر رہا تھا، کیونکہ وہ اپنی تابعداری سے خدا کی اس نجات کو خریدنے کی کوشش کرتا۔ اور یسوع مسیح سے کہتا ہے کہ اگر تو قیمت بھرنا ہی چاہتا ہے تو پھر کیا کر؟ اپنا سب کچھ بیچ اور میرے پیچھے ہو لے، اپنا سب کچھ بیچ اور میرے پیچھے ہو لے۔ اور اس امیر آدمی کا منہ کیا ہوتا ہے جی؟ اتر جاتا ہے اور وہ لوٹ جاتا ہے۔ اور کیا ہوتا ہے؟ شاگرد کہتے ہیں کہ پھر کون نجات پا سکتا ہے؟ یسوع مسیح نے جواب دیا کہ جو انسان سے ناممکن ہے وہ خدا سے کیا ہے جی؟ ممکن ہے۔ اس امیر آدمی کی خدا کی بادشاہی میں شامل ہونے کی رکاوٹ یہ نہیں تھی کہ وہ کتنا امیر تھا، دراصل وہ اپنی اس زندگی کو چھوڑنا نہیں چاہ رہا تھا جس کے لیے یسوع نے کہا کہ اگر واقعی تو اپنی اس دھن دولت اور اپنی تابعداری جو شریعت کی تو کرتا ہے اس سے نجات پانا چاہتا ہے تو پھر لاگت کیا ہے؟ وہ حکم پورا کر کے اپنے پڑوسی سے اپنی ماند محبت رکھ۔ اور وہ اپنے پڑوسی سے اپنی مانت محبت نہیں رکھتا تھا، اسی لیے یسوع نے کہا کہ اپنا سب کچھ بیچ اور میرے پیچھے ہو لے۔ اور وہ بندہ مایوس ہو کر چلا گیا۔ یہاں پر بھی ان تینوں بندوں میں یہی واقعہ نظر آتا ہے۔ پہلے کو کہا کہ لومڑیوں کے بھٹ، ہوا کے پرندوں کے گھونسلے، لیکن ابن آدم کے لیے سر دھرنے کی بھی جگہ نہیں ہے۔ ہر ایماندار مسیحی ہے، لیکن ہر مسیحی شاگرد نہیں ہے، کیونکہ شاگرد یت کی زندگی کیا ہے؟ ازمائشوں کی زندگی ہے۔ اس میں ہر ایک چیز کا انکار کرنا پڑے تو وہ بھی کیا ہے جی؟ کرنا پڑتا ہے۔ تو دوسرا بندہ کہتا ہے مجھے اجازت دے تاکہ میں اپنے باپ کو جا کر دفن کروں۔ یسوع نے کہا مردوں کو اپنے مردے دفن کرنے دے، مگر تو جا کر خدا کی بادشاہی کی خبر پھیلا۔ بہت دفعہ جب ہم دنیاوی رشتوں کو اپنے اور خدا کے درمیان زیادہ افضلیت دیتے ہیں، زیادہ مرتبہ دیتے ہیں، تو یسوع مسیح کہتا ہے کہ ہمیں فیصلہ کرنا ہوگا کہ ہم دنیاوی رشتے کو یا روحانی رشتے کو کس کو قربان کریں گے، دنیاوی رشتے کو یا پھر روحانی رشتے کو۔ اور تیسرے بندے پر آج ہم غور کر رہے ہیں جس نے یہ کہا کہ میں تیرے پیچھے چلوں گا۔ یہ نہیں اس نے کہا کہ میں چلنے کے لیے تیار ہوں، یہ نہیں کہا کہ میں نے فیصلہ کر لیا ہے۔ اس کے اس جملے سے ہمیں پتا لگتا ہے کہ اے خداوند میں تیرے پیچھے چلوں گا۔ چلوں گا کے پیچھے بہت دفعہ جیسے ہم کہتے ہیں ہاں میں آج اس حکم پر عمل نہیں کروں گی، نہیں کروں گا، مستقبل میں کروں گا، کروں گی۔ جب ہمارے پاس کوئی ضرورت مند آتا ہے، ہمارے پاس سب کچھ ہونے کے باوجود ہم کہتے ہیں ہمارے پاس کچھ نہیں، لیکن مستقبل میں ہم کچھ کریں گے، ہم دعا کریں گے۔ سو یہاں پر بھی اس بندے کا یہی رویہ نظر آتا ہے کہ یسوع میں تیرے پیچھے چلوں گا، لیکن پہلے مجھے اجازت دے کہ اپنے گھر کے لوگوں سے رخصت ہو آؤں۔ میرے ساتھ ذرا دیکھیں لوکا کی انجیل 14 باب اس کی 18 آیت سے 20 آیت میں اس کی ہمیں ایک بڑی خوبصورت مثال ملتی ہے جو خداوند یسوع مسیح نے پیش کی ہے۔ 14 باب جب ہم اس کی جب ہم اس کی 18ویں آیت سے پڑھتے ہیں تو یہاں پر بڑی ضیافت کی تمثیل دی گئی ہے۔ یہ تمثیل خدا کی بادشاہی کی طرف اشارہ ہے، اور یہاں پر خداوند خدا یہودیوں سے مخاطب ہے، اور یہاں پر خداوند کیا کہتا ہے 16ویں آیت میں، اس نے اس سے کہا کہ ایک شخص نے بڑی ضیافت کی اور بہت سے لوگوں کو بلایا، اور کھانے کے وقت اپنے نوکروں کو بھیجا کہ بلائے ہوئوں سے کہو کہ آؤ اب کھانا تیار ہے۔ اس پر سب نے مل کر عذر کرنا شروع کر دیا۔ پہلے نے اس سے کہا میں نے کھیت خریدا ہے، مجھے ضرور ہے کہ جا کر اسے دیکھوں، میں تیری منت کرتا ہوں کہ مجھے مزدور رکھ۔ پہلا بندہ یہاں پر کیا کہتا ہے کہ میں اس ضیافت میں شامل نہیں ہوں گا۔ دراصل یہ بڑی ضیافت کی تمثیل کیا ہے؟ خدا کی بادشاہی کی تصویر ہے، اور جو ضیافت تیار کی گئی ہے یہ خداوند خدا کا وہ کام ہے جس کے لیے وہ زمین پر آیا، اور اس کی دعوت عام کیا ہے جی؟ ہر بنی نوع انسان کے لیے ہے۔ سو جب اس نے اپنی دعوت بھیجی کہ اس ضیافت میں شامل ہو، تو پہلے نے کہا کہ میں نے کھیت خریدا ہے، مجھے ضرور ہے کہ اپنے کھیت کی دیکھ بھال کروں، اس لیے مجھے اس بات سے کیا رکھ؟ مزدور رکھ، میں اس میں شامل نہیں ہو سکتا۔ دوسرے کو کیا دیکھتے ہیں؟ 19ویں آیت، دوسرے نے کہا میں نے 5 جوڑی بیل خریدے ہیں اور انہیں ازمانے جاتا ہوں، میں تیری منت کرتا ہوں، مجھے مزدور رکھ۔ دوسرے کا بھی کیا ہے جی؟ یہی جواب ہے کہ میں نے کیا کیا ہے جی؟ بیل خریدے ہیں، مجھے اپنی جائیداد اور زمین اور کھیتی باڑی کو کرنا ضرور ہے تاکہ میں اپنے ان بیلوں کو ازماؤں۔ اور 20ویں آیت میں ایک اور نے کہا میں نے بیاہ کیا ہے، اس سبب سے نہیں آ سکتا۔ سو تین یہاں پر لوگ ہیں اس دعوت نامے میں بیان کیے گئے، تینوں کا بہانہ ہے۔ پہلے کو کیا ہے جی؟ اس نے کھیت خریدا جو دنیا کی کیا ہے جی؟ تصویر ہے، کیونکہ کھیت کو کیا کہا گیا ہے؟ دنیا کہا گیا ہے۔ متی کی انجیل اس کے 13ویں باب کو جب ہم دیکھتے ہیں کہ دنیا کیا ہے؟ کھیت ہے، بیج بونے والا ابن آدم ہے، بیج کیا ہے جی؟ خدا کا کلام ہے، اور کڑوے دانے کیا ہے جی؟ ابلیس کے پیروکار ہیں، اور کٹائی کیا ہے جی؟ دنیا کا آخر ہے، اور کاٹنے والے کیا ہیں جی؟ فرشتے ہیں، اور کٹائی کیا ہوگی جی؟ جب دنیا کا آخر ہوگا۔ تو یہاں پر یہ بندہ کیا ہے جی؟ دنیا میں مصروف ہے۔ دوسرا کہتا ہے کہ میں نے بھی کھیت خریدا، اب بیل خریدے ہیں اور ان کو ازماتا ہوں، وہ بھی دنیا میں مصروف ہے۔ اور تیسرا بھی شادی بیاہ میں کیا ہے جی؟ مصروف ہے۔ اور یسو نے کیا کہا کہ جا کر غریبوں اور لنجوں اور لنگڑوں اور ہر طرح کے اندھوں کو لے کر آؤ، اور ان کو جا کر کہو کہ خداوند فرماتا ہے کہ اب آؤ اور اس کھانے میں، اس رفاقت میں، شراکت میں شامل ہو جو میں نے تمہارے لیے تیار کی ہے۔ اور یسو نے کیا کہا کہ اس نے کہا کہ جو بلائے ہوئے ہیں ان میں سے کوئی بھی اس میں داخل نہ ہو۔ سو یہاں پر جب یہ بندہ اجازت مانگ رہا ہے تو اس کا تعلق ان تین سے بھی ملتا ہے کہ وہ کیا کر رہا ہے جی؟ کہ مجھے دنیاوی جو ذمہ داریاں ہیں ان کو پہلے نبھانے دے، ان کو پہلے نبھانے دے، میں اپنے گھر سے جا کر رخصت ہو آؤں۔ یسوع مسیح نے اس کے بارے میں کہا ہے، متی 10 باب اس کی 37 اور 38ویں آیت میرے ساتھ دیکھیں، وہاں پر یسوع مسیح نے شاگردیت کی قیمت کا کیا کیا ہے؟ تقاضا بیان کیا گیا ہے۔ شاگردیت کیا ہے؟ بڑی مشکل ہے، ناممکن نہیں ہے۔ شاگردیت ہم کر سکتے ہیں اپنے زور میں نہیں، کس کے زور میں؟ خدا پاک روح کی قدرت میں۔ اس لیے متی 10 باب کو ذرا میرے ساتھ دیکھیں، 10 باب اس کی 37ویں آیت میں یسوع مسیح نے کیا کہا، جو کوئی ماں یا باپ کو مجھ سے زیادہ عزیز رکھتا ہے وہ میرے لائق نہیں، اور جو کوئی بیٹے یا بیوی کو مجھ سے زیادہ عزیز رکھتا ہے وہ میرے لائق نہیں۔ کیوں یسوع مسیح نے کہا؟ کیونکہ جب انسان اس زمین پر دنیاوی رشتوں کو، خونی رشتوں کو خدا کے اس آسمانی اور ابدی رشتے سے زیادہ اہمیت دیتا ہے کہ میرے باقی گھر کے لوگوں نے یسوع کو قبول نہیں کیا، میں نہیں اس کے پیچھے چلوں گا۔ بہت دفعہ خاندانوں میں یہ مسئلہ ہوتا ہے کہ ان کا ایک بیٹا یسوع کو قبول کر لیتا ہے اور باقی پیچھے چلنا نہیں چاہتے، وہ چاہتے ہیں کہ ہم اپنے پرانے ہی ریتی رواج میں رہیں۔ مجھے یہ مشکل ہوئی تھی جب میں نے 16 سال کی عمر میں یسوع مسیح کو قبول کیا، تو उस जादूगरी से, उस बुत परस्ती से, वो जो कारोबार था तवीज धागे का और लोगों की वो तमाम जो वाहवा और डर और खौफ के ये जी इख्तियार रखते हैं बदरूहों को निकालने का और बड़े काम होते हैं, तो वो सब लोग खुश नहीं थे। जब मैंने यीशु के पीछे चलना शुरू किया तो मैं जब मंडी में काम करता था तो वहां पर जो हालात हैं वो आप सब वाकिफ हैं। कोई ना कोई मंडी में काम करता है, गल्ला मंडी में चोरी चिकारी और रुपया पैसा बहुत। जब मैंने यीशु को कबूल किया तो मैंने उस सब को खैर बात कह के क्या करना शुरू किया, यीशु के पीछे चलना शुरू किया। और मुझे याद है कि बहुत से घर के लोग इससे खुश नहीं थे, बहुत से रिश्तेदार इस बात से खुश नहीं थे। 3,000 4,000 3,500 की दिहाड़ी, दिन की जो क्या है जी लागत या मजदूरी या कह सकते हैं जी जो रुपया पैसा बनाता था। सो शगिर्दियत क्या है जी, बड़ी ही नयाब है और मुश्किल है लेकिन नामुमकिन नहीं। मैं आप आज का हौसला आज आपका बढ़ाना चाहता हूं कि हम सिर्फ मसीही ही ना रहें बल्कि मसीह के शिगिर्द बने। और शिगिर्दियत की जिंदगी मुश्किल है, उसमें लागत आती है, उसमें बहुत दफा रिश्तेदारों को ना करके खुदा को हाँ करना जरूरी है। मुझे एक नौजवान पूछ रहा था कि पादरी साहब मैं अपने बाप की बात मानूं या खुदा की। मेरे घर वाले रोकते हैं कि आप चर्च ना जाओ, आप पादरी फैसल के साथ तल्लक ना रखो, आप किसी दूसरे तल्लक गिरजे में जाओ, वो हमारे रिश्तेदार हैं। तो उसने कहा कि मैं क्या करूं, और मैंने उसे कहा कि खुदा क्या कहता है। और मुझे याद है कि पतरस का वो वाक्य, मैंने उससे कहा कि पतरस को जब कहा गया कि यीशु नाम लेकर तुम मुनादी ना करना, तो उसने कहा कि हमारे लिए बेहतर है कि हम खुदा का हुक्म माने बजाय इसके के आदमियों का। यही बात यीशु यहां पर कर रहा है, जो अपने मां बाप को उससे ज्यादा अजीज रखता है कि मेरे मां बाप पहले हैं, और यीशु का पैगाम और निजात और उसका जो बुलावा है उसको रद्द करूं, तो यीशु मसीह ने कहा कि ऐसा बंदा ऐसी बंदी मेरे लायक नहीं। मसीह के पीछे चलने में बहुत दफा हमें अपने खूनी रिश्तों को इनकार करके कि तुम इनकार करते हो तो करते रहो, मैं यीशु के पीछे चलूंगा। और मुझे याद है कि मेरा बाप मातम करने वाला था, कब्रों पर जाने वाला था, मेले करवाने वाले थे। जब मैंने यीशु को कबूल किया और उसके कुछ साल बाद जब ये लाहौर से एक शेरों वाली माई की मूर्ति लेकर आए, मुझे याद है कि जब उसे उठाकर अपने घर से निकाला तो कैसा माहौल था। उसे जब गलियों में से गुजारा तो बहुत से लोग कहते थे कि ये देवी तुझे आज ही शाम को कत्ल कर देगी, तुझे मार डालेगी। तो मैंने कहा कि अगर ये बुत इतना ताकतवर है तो इस रस्सी से क्यों अपने आप को आजाद नहीं करवा सकता, अगर ये बुत इतना जोरावर है तो आज शाम ही को देख लेंगे। और आज 16 17 साल हो गए हैं, वो हाथ का बनाया हुआ बुत मेरा कुछ बिगाड़ नहीं सका क्योंकि मैंने अपने बाप और खानदान के लोगों को कहा कि हमें पुरानी रीति रिवाज में जादूगरी और बुत परस्ती में हिंदू परस्त में जिंदगी नहीं गुजारनी बल्कि पीछे किसके पीछे चलना है, यीशु के। और ये हवाला मेरी जिंदगी में पूरा हुआ। मैंने अपने माँ बाप का, अपने बहन भाइयों का, उन सब को अजीज नहीं रखा। किसको अजीज रखा, यीशु को। लेकिन खुदा का शुक्र है कि मुझे दुख उठाना पड़ा, मुखालफत का सामना हुआ, बहुत सी गालियां सुननी पड़ी, बहुत सा गुस्सा तकरार और जादूगरी का और शैतानी कुवतों का सामना हुआ। लेकिन क्या था, वो इस लायक था कि उस यीशु की खातर सब कुछ सहा जाए। और आज यकीन से कह सकता हूं कि साल ब साल गुजर गया, आज सब के सब, 5 के 5 जो बेटे हैं, जो 4 भाई हैं, उन्होंने फिर अम्मी अब्बू ने और दूसरों ने यीशु को कबूल किया। ये बेहतर है कि हम शिगिर्द बने और उसके लिए कोई भी कीमत अदा करनी पड़े, हम उससे पीछे ना हटें। जैसे हाल ही में कोटा में अबादत के बाद 2 नौजवानों पर जब शूटिंग की गई, उन पर गोलियां चलाई गई चर्च के बाहर, तो क्या हुआ, 2 ने अपनी जान खो दी और 5 जख्मी हैं। ये पिछले इतवार का वाकया है। उससे पहले साजिद मसीह, जिसके ताए के बेटे पर अल्जाम था कि इसने नाफरमानी और कोई बुरा लफ्ज कहा है फेसबुक पर, उसके ताए के बेटे को बुलाकर मारा पीटा और उसे गंदी हरकतें करने का क्या किया गया जी, उसको मजबूर किया गया। उसने चौथी बिल्डिंग से छलांग लगा दी, उसकी टांगे, उसके गले की और मुंह की हड्डियां टूट गई और वो अस्पताल में है। और वो इसलिए उसको मारा पीटा गया, सताया गया, क्योंकि उसे कहा गया कि तू उसके ताए का बेटा है जिस पर ये इल्जाम है, इसलिए तुझे ये सब कुछ बर्दाश्त करना होगा। सो अजीजो, आज हम अपनी जिंदगी में देखें, यसुमसी से ये कहता है कि मैं तेरे पीछे चलूंगा, मुझे इजाजत दे के पहले अपने घर वालों से रुखसत हुआ। इसको तो खानदानी रिश्ता रोक रहा था, आज हमें शगिर्दियत की राह पर चलने से कौन सी बात रोकती है? दुनिया की शानो शौकत, हमारी अपनी ख्वाहिशें, हम अपनी मनमानी, या फिर रिश्तेदार, फिर या लोग क्या कहेंगे, या फिर हम डरते हैं कि हम पूरे तौर पर उसके पीछे नहीं चलना चाहते। क्योंकि आप सबको खुदा बुलाता है कि उसके गवाह बनो, आप सबसे खुदा चाहता है कि आप उसके नूर के नुमाइंदे बनो, क्योंकि उसने कहा कि हम दुनिया का नूर हैं। हम सब यीशु नाम में कुदरत रखते हैं जो हमारे अंदर बसी हुई है। हम सब जिंदगी के लिए बुलाए गए हैं, कसरत की जिंदगी के लिए। इसलिए यीशु ने कहा, जो कोई हल पर हाथ रखकर पीछे देखता है वो खुदा की बादशाही के लायक नहीं। इस पर मुझे याद आ रहा है लूत की जिंदगी का वाकया। खुदा के फरिश्तों ने उनको सदूम और मूरा से निकाला, और लूत की बीवी, खुदा ने हुक्म दिया था, फरिश्तों ने कहा कि जब तुम उस शहर से निकलो तो पीछे मुड़कर ना देखना। लूत ने नहीं देखा, उसकी बेटियों ने नहीं देखा, लेकिन उसकी बीवी ने जब पीछे मुड़कर देखा तो क्या हो गई, नमक का सतून बन गई। और ये है तस्वीर, यहां पर यसुमसी कह रहा है कि अगर कोई मेरे पीछे आना चाहता है तो उसे अपनी पुरानी जिंदगी को इनकार करना होगा, उस सब कुछ को छोड़कर नई शुरुआत करनी होगी। सदूम और मूरा का इलाका, जब इब्राहिम ने उनको चुनाव का वक्त दिया तो उन्होंने चुना था, उसके भतीजे लूत ने चुना कि वो हरी सरजमीन जमीन है और वहां पर उसके जानवर, उसकी शानो शौकत, जायदाद सब कुछ होगा, लेकिन वो गुनाह आलूदा जगह थी, वो गुनाह से भरा हुआ इलाका था। और खुदा उनको नई शुरुआत देता है, नई जगह की तरफ लेके जाता है, मौत से निकालकर खुशहाली की तरफ लेकर जाता है। लेकिन लूत की बीवी क्या करती है, पीछे मुड़कर देखती है। आज हम अपनी जिंदगी में देखें कि हम किस बात के लिए पीछे मुड़ते हैं। कोई बात हमें रोक तो नहीं रही, कोई ख्वाहिश हमें रोक तो नहीं रही, कोई दुनिया की बात हमें यीशु की तरफ जाने की बजाय पीछे मुड़ने को तो नहीं कह रही। सो आए हम खुदा के हुजूर झुकें और अपने अपने दिलों की हालत का जायजा लें, ताकि हम इस दुनिया में रहें और दुनिया के बनकर ना रहें। हम इस दुनिया के बशिंदे नहीं, हम आसमान के बशिंदे हैं, इसलिए हमें आसमान पर क्या करना है जी, अपनी जायदाद, अपनी सारी शान और शौकत बनानी है, और जो कुछ खुदा ने दिया है उसका शुक्र करें। मैं ये नहीं कहता कि इस दुनिया में रहकर काम ना करें, अपनी रुपया पैसा ना कमाएं, नहीं, सब कुछ करें, लेकिन उस रुपए पैसे को, उस शान और शौकत को, उन रिश्तेदारों को और उन चीजों को जो हमें यीशु की तरफ से रोकती हैं, उनको हाथ कड़ी ना बनने दे, उनको अपने पांव में जंजीर ना बनने दे। खुदा बाप सब कुछ बड़ी बरकत दे और तेरा कलाम हम सबके कदमों के लिए चिराग और राह के लिए रोशनी हो। यीशु मसीह के नाम में ये दुआ मांगता हूं।